एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तोता विनय शेखर गुरागाई।
नमस्कार, एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारीमा तपाईँलाई स्वागत छ। विविध विचारको मदानी नेपाल चौतारीमा हामी दैनिक रूपमा विभिन्न चाहिँ फरक फरक सवालमा फरक फरक अतिथिसँग हरेक दिन कुराकानी गर्छौँ। यसै बेला अहिले यो कार्यक्रम देशभरिका विभिन्न स्वतन्त्र स्थानीय रेडियोहरूमा प्रसारण भइरहेको छ, जसको लागि हामीले ब्रडकास्टिङ एसोसिएसन अफ नेपाल बाँधसँग सहकार्य गर्ने गर्छौँ। त्यसै गरी तपाईँले नेपाल चौतारी हाम्रो पात्र मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। त्यसै गरी एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेजमा यो कार्यक्रम अडियो र भिडियो दुइटै तपाईँले हेर्न र सुन्न सक्नुहुन्छ, र वेबसाइटबाट पनि अहिले यो कार्यक्रम प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। दैनिक रूपमा फरक फरक सवालमा फरक फरक अतिथिसँग कुराकानी गरिने नेपाल चौतारीमा आज हामीले कुराकानी गर्न खोजेको विषय हो यो बहसका थलोहरू, जहाँ ज्ञान उत्पादन हुन्छ र सार्वजनिक सरोकारका सवालहरूमा पक्ष विपक्षमा मत अभिमतहरू व्यक्त हुन्छ, प्रकट हुन्छ। त्यस्ता खालका सार्वजनिक मञ्चहरू किन समावेशी हुनुपर्छ र त्यो कसरी बनाउन सकिन्छ? अहिले हाम्रो नेपालको परिवेशमा उदाहरणहरू हेर्दै छन् छैनन्, के गरिरहेछौँ, कस्तो हुनुपर्छ जस्ता विषयमा आज हामी कुराकानी गर्नेछौँ। र यो कुराकानीको लागि हामीसँग अतिथि हुनुहुन्छ आज महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि 1979 छ, जुन संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको, यसको उपाध्यक्ष हुनुहुन्छ वन्दना राणा। लामो समयदेखि नेपालको अधिकारका सवालमा, अल्पसङ्ख्यकका मुद्दामा र महिलाहरूका मुद्दामा अग्रपङ्क्तिमा रहेर काम गरिरहनु भएको छ उहाँले। त्यसै गरी समता फाउन्डेसन नेपालका अध्यक्ष हुनुहुन्छ प्रदीप परियार। प्रदीप परियारजी पनि अल्पसङ्ख्यक र पछाडि पारिएका समुदायको पक्षमा नीतिगतदेखि लिएर व्यावहारिक पक्षलाई कसरी सुधार्नुपर्छ, अनि मात्रै हाम्रो नेपाल समावेशी हुन्छ, मञ्च मात्रै हुन हाम्रो नेपाल चाहिँ समग्र रूपमा समावेशी देखिन्छ भन्ने पक्षमा वकालत गर्नुहुन्छ। मैले दुवैजनालाई नेपाल चौतारीमा स्वागत गर्छु। वन्दना राणाज्यू, यहाँलाई स्वागत छ।
धन्यवाद, नमस्कार।
प्रदीपजी, यहाँलाई पनि स्वागत छ नेपाल चौतारीमा।
धन्यवाद, नमस्ते।
आजको हाम्रो जुन छलफलको विषयमा हाम्रा अतिथिहरूसँग तपाईँ जसले अहिले हामीलाई सुनिरहनु भएको छ सहभागी हुन सक्नुहुन्छ, आफ्ना कुरा राख्न सक्नुहुन्छ। हामी एकछिनमा फोन नम्बर भन्नेछौँ तपाईँलाई। अहिले चाहिँ अब हाम्रो यो छलफल सुरु गरौँ, र यो छलफललाई हामीले चाहिँ साङ्केतिक भाषामा पनि भिडियो मार्फत चाहिँ प्रसारण गरिरहेका छौँ। त्यसको लागि हाम्रो सहकर्मी स्मृतिजी हामीसँग हुनुहुन्छ। अब जुन विषय आज मैले छलफलको लागि रोजेको छु, प्रदीपजी म तपाईँबाट छलफल सुरु गर्न सक्छु। जुन हामीले समावेशी मञ्च भनेका छौँ, जहाँ सार्वजनिक बहसहरू हुन्छन्, ज्ञान उत्पादन हुन्छ, नीतिदेखि लिएर चाहिँ व्यवहारिक पक्षमा हामी नीति निर्मातालाई प्रश्न गर्छौँ, सोध्छौँ, हाम्रा आवाजहरू मुखरित गर्छौँ, ती ठाउँहरू चाहिँ एकात्मक देखिन्छन् कुनै एउटा लिङ्गको, कुनै एउटा वर्गको अथवा कुनै एउटा समुदायको पहुँचमा। यो किन भइरह हो त नेपालमा?
धन्यवाद विनयजी र तपाईँको टिमलाई, र विशेष गरी पहिलो यो जुन प्रश्न गर्नुभयो यसमा जानुभन्दा अगाडि चाहिँ समावेशिता नै किन आवश्यकता पर्छ भन्ने कुरा हामीले बुझ्नु जरुरी हुन्छ होला जस्तो मलाई लाग्छ। पहिलो कुरा चाहिँ संसारभरिका विद्वानहरूले के भन्ने गरेका छन्, जब राज्य असमावेशी हुन्छ, हाम्रो समाज असमावेशी हुन्छ, त्यतिखेर चाहिँ कुनै न कुनै खालको द्वन्द्वहरूको सृजना हुन्छ भनेर भन्ने गरेछ। यदि हामीले समावेशिता नल्याउने हो हाम्रो कार्यक्रममा, हाम्रो मञ्चमा, हाम्रो राज्यमा, हाम्रो समाजमा हो भनेदेखि चाहिँ त्यहाँ कुनै न कुनै खालको द्वन्द्व चाहिँ अवश्य भामी छ। त्यो द्वन्द्व चाहिँ बिस्तारै गरेर हिंसामासम्म जान सक्छ भन्ने चाहिँ छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो समावेशिता चाहिँ अपरिहार्य कुरा हो। तर नेपालको सन्दर्भमा कुराकानी गर्ने हो भनेदेखि चाहिँ किन यस्तो हुन्छ भनेर भन्दाखेरि चाहिँ अहिले तपाईँले सीमान्तकृत समुदायको मान्छेहरू जो चाहिँ अहिले पहिलो पुस्ताले चाहिँ अध्ययन गर्ने अवसर पाएको छ, यहाँ एक थरी मान्छेले मात्रै केही हुन त 70 वर्ष जस्तो यो नेपालमा सबैले खुला शिक्षा पाएको अवस्था हो, तर त्यो 70 वर्षभन्दा अगाडि पनि केही समुदायको लागि यहाँ शिक्षा चाहिँ सजिलो थिएन, तर शिक्षा उपलब्ध थियो। त्यो विदेशमै गएर भारतमै गएर पनि पढ्ने चलन थियो, र सीमान्तकृत समुदायको मान्छेहरूले यो पहिलो पुस्ताले चाहिँ अध्ययन गर्ने जुन अवसर पाए त्यसपछि उनीहरूले के बुझे भन्दाखेरि चाहिँ यो राज्य पनि असमावेशी छ, यो देश हाम्रो भए पनि यो राज्य हाम्रो हुन सकिरहेको छैन, यो समाज पनि समाजमा हुने घटना या मञ्च या जुनसुकै ठाउँमा पनि असमावेशी चरित्र चाहिँ झल्किन्छ भन्ने कुरा बुझिसकेपछि यो आवाजहरू चाहिँ बिस्तारै उठ्न लागेको त्यहाँ जुन प्रतिबिम्ब छ, हाम्रो अवस्थाको जुन प्रतिबिम्ब छ, त्यो मञ्चहरूमा पनि त्यही नै प्रतिबिम्ब हुन्छ। त्यो कारणले चाहिँ हाम्रो मञ्चहरू समावेशी हुन सकेको छैन। अब मैले छोटोमा भन्दाखेरि चाहिँ हाम्रो सोच्ने तरिका नै के छ भन्दाखेरि चाहिँ समावेशी मञ्च बनाउनु पर्छ भन्नेहरूले पनि र समावेशी मञ्च बनाउनकै लागि कार्यक्रम गरिएको ठाउँमा पनि असमावेशी तरिकाले सोचिन्छ। किन भन्दा हामीलाई सजिलो के हुन्छ, हामीलाई धेरै मान्छेले के भन्छन् भने यो प्रश्न उठायो भने तिमीले देऊ न त असमावेशी मन छ भने लो आएर बोल न त भनेर भन्छ। हामीले त्यो ढङ्गले यो विषयको गहिराई र विषयवस्तुलाई हेर्ने दृष्टिकोणै परिवर्तन गरिएको छैन। र अर्को कुरा चाहिँ सीमान्तकृत समुदायको या दलितको भन्नुहोस्, महिलाको भन्नुहोस्, जनजातिको ज्ञानलाई ज्ञानकै रूपमा पनि स्वीकारिएको छैन, या मधेसीको महिलाको मुस्लिमको ज्ञानलाई पनि ज्ञानको रूपमा स्वीकारिएको छैन। त्यो कारणले मञ्च असमावेशी भएको हो जस्तो मलाई लाग्छ।
म एकछिनपछि अरू केही अरू प्रश्नहरूमा पनि आउँछु योसँग जोडिएको। हामीसँग अतिथि हुनुहुन्छ वन्दना राणा, उहाँ सिडो समितिको उपाध्यक्ष हुनुहुन्छ राष्ट्रसङ्घ अन्तर्गतको। वन्दनाजी, अब हामी यो अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च 8 मनाउँछौँ, त्यसको पूर्व सन्ध्यामा हामी एक दिन अगाडि यो छलफल गरिरहेका छौँ। अहिले चाहिँ जे जति कार्यक्रमहरू चलिरहेछन्, देखिरहेछन् र सँगसँगै एउटा आवाज उठिरहेछ, यहाँले पनि त्यसको नेतृत्व गर्नुहुन्छ। नो म्यानल प्यानल भनेको चाहिँ प्यानलमा जुन मञ्च हुन्छ, जुन सार्वजनिक रूपमा चाहिँ बहस गर्नको लागि, कुनै सवालमा छलफल गर्नको लागि त्यहाँ चाहिँ पुरुषहरू मात्र भएको मञ्च बहिष्कार भनेर केही वर्षदेखि तपाईँहरूले यो अभियानकै रूपमा चलाइरहनु भएको छ। अलिकति यो किन गर्नु पर्यो यो भनिदिनु न त्यो विषयमा।
हजुर, यहाँलाई धेरै धेरै धन्यवाद नेपाल चौतारीमा मेरो पनि कुरा राख्न पाएकोमा, मौका दिनुभएकोमा। सबैभन्दा पहिला त प्रदीपजीले भने जस्तो हामीले के बुझ्न आवश्यक छ भने समावेशीपन अपरिहार्य हो, त्यसले द्वन्द्वलाई न्यूनीकरण गर्छ, हिंसालाई न्यूनीकरण गर्छ र हामी सबैको त्यतापट्टि प्रयास हुन आवश्यक छ, होइन? जसरी सकिन्छ हामीले प्रयास, त्यसबाट सुरु गर्छु। अब तपाईँले म्यानल्सको कुरा निकाल्नु भयो, जसलाई यो टर्म लगाइएको छ अन्तर्राष्ट्रिय जगतमा पनि, पुरुष मात्र हुने मञ्चलाई म्यानल्स भन्ने गरिएको छ र त्यसलाई नकार्न पर्छ भनेर संयुक्त राष्ट्र सङ्घदेखि लिएर सबै अन्तर्राष्ट्रिय रूपमा यसको आवाज उठिरहेको छ। यो कसरी यो अभियान सुरु गरे भन्ने कुरा चाहिँ नि मलाई कस्तो लाग्यो भने, म त्यो बेलामा जेनिभामा थिएँ, यो अभियानै भनेर हामीले सार्वजनिक रूपमा सुरु गरेको चाहिँ नि अहिले 2 चान्चुन भयो। त्योभन्दा अगाडि केही महिना अगाडि म जेनिभामा त्यही सिडोको सेसनमा बसिरहेको बेलामा मैले नेपालको न्युजहरू फलो गरिराख्छु, अब गर्ने नै भए जन बाहिर हुँदाखेरि त त्यो इन्भेस्टमेन्ट फोरम, त्यो लगानी मञ्च जुन भएको थियो नि सोल्टी होटेलमा, त्यसको सबै सेसन, सबै मोडरेटर्स सबै पुरुषै पुरुष, के यत्रो ठुलो लगानी फोरममा, त्यो पनि इन्टरनेसनल हो नि त त्यो त, त्यसमा त यस्तो आँखाले बिज्यो के, बाहिर बसेर हेर्दाखेरि त झन् कस्तो लाग्दो रहेछ भने, म त्यत्रो संयुक्त राष्ट्र सङ्घको मञ्चमा बसेर त्यो कुराहरू गरिरहेको छु, समावेशीको कुरा होइन सबै कुरा गरिरहेको छु, यहाँ आफ्नो राष्ट्रमा यो यत्रो ठुलो मञ्च भइरहेको छ, सबै पुरुषै पुरुष, मलाई त्यसले अलिकति आवाज त उठाइरहेको हो तर एउटा डेलिबरेट एफर्ट भन्छ नि, त्यो केही न केही सार्वजनिक रूपमा यो हल्लै गर्नुपर्ने भयो भन्ने जस्तो त्यहीँ बजेर महसुस भयो। अनि त्यहाँबाट फर्केपछि मैले हाम्रो अभियानकर्ता अभियन्ताहरूसँग पनि मिलेर ल न यसको लागि त केही कार्यक्रमै गर्नुपर्ने भयो, नत्र मैले सोचेको थिएँ अब नेपालमा त्यसै पनि हामी एउटा हाम्रो संविधानै छ एउटा समावेशी रूपमा अगाडि बढ्ने, धेरै प्लस छ एउटा दुइटा माइनस पनि छ संविधानमा, तुलनात्मक रूपमा अरू राष्ट्रसँग हेर्दा प्रोग्रेसिभ रूपमा नै अगाडि बढिरहेको कुरामा यो होला नि स्वतफुर्त भन्छ नि त्यो होला नि भनेको, त्यो कुरा देखिएन कि डेलिबरेट एफर्ट। त्यही भएर हामीले यो से नो टु अल मेल प्यानल्स भनेर पुरुष मात्र भएको मञ्चलाई नकारौँ या अस्वीकार गरौँ भन्ने नाराले हामीले अब उच्च तहबाट नै सुरु गर्नु पर्यो नि त, उच्च तहले नै त्यसलाई संस्थागत रूपमा अगाडि लग्नलाई त भनेर हामीले उप प्रधानमन्त्री ईश्वर पोखरेलजीलाई नै निवेदन गरेर बोलाएका थियौँ। उहाँले पहिलो कुरा त ओहो अप्ठ्यारो पार्ने हो पार्नुहुने भयो, उहाँको रियाक्सन त्यो थियो होइन, अप्ठ्यारो पार्नुहुने भयो। अनि मैले के भने हामीले त्यत्रो संविधान बनाए, होइन यो संविधान सभा नै गरेर त्यत्रो संविधान बनायौँ, संविधानको प्रियाम्बलमै छ महिला र पुरुष बीच समानता हुनुपर्ने हाम्रो प्रतिबद्धता छ, त्यस्तोमा त सबैले सही गर्नुभयो त्यत्रो सांसदहरूले, त्यो बेलामा तपाईँहरूको हात कामेन होइन, राम्रो गर्नुभयो भनेर मैले भनेको अनि यो एउटा म्यानुअल्सलाई अस्वीकार गरौँ भने त त्यो त्यसको तुलनामा त सानो एउटा प्रयास कुरा हेरिन्छ नि त। ल प्रदीपजी हुनुहुन्छ, ल प्रदीपजी एज अ मेल उहाँको के प्रयास हुन्छ त त्यसमा भन्दा, उहाँलाई कुनै मञ्चमा बोलायो भने उहाँले एउटा सोध्ने हो, ए को को छ मञ्चमा भन्ने कुरा सोध्ने नै हो, ए महिला छैन भने ए कम्तीमा सुरुवातमा एकजना त महिला समावेश गराऊ भन्ने हो, अब बरु महिलाको नामै पो दिने हो कि, या होइन ओहो त्यसो भए त म आउँदिन नै भन्न पर्यो, या मेरो सट्टा ल यो महिला छ यसलाई राख भन्न पर्यो, होइन त्यति कुरा हो नि त, सचेत पुरुषले त गर्न सकिने कुरा हो नि, त्यो त पहल कुनै ठुलो केही चाहिँदैन नि त्यसमा, न लगानी चाहिन्छ न ठुलै पहल चाहिन्छ न होमवर्क गर्न पर्छ, आफ्नो व्यक्तिगत मानसिकता हो नि त्यो बिझ्न पर्यो नि, पुरुष मात्र भएको कसरी हामी अहिले यो 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 एजमा आएर हामी पुरुष मात्रको मञ्चको कुरा सुनेर राम्रो गर्यौँ भनेर कसरी सोच्न सक्छौँ एउटा सचेत पुरुषले, मलाई त लाग्दैन संवेदनशील सचेत पुरुषले त्यो सोच्न सक्छ भनेर, र गर्न पनि त्यति हो, खालि सोध्ने हो को छ भन्ने हो, अब प्यानलमा पुरुष मात्र छ भने हामी आउन सक्दैनौँ तपाईँहरू एकजना भए पनि, सुरुवातमा त्यति मात्र भनेको छ हामीले 50-50 पनि भनेको छैन, एकजना भए पनि महिला समावेश गराउनुहोस् भन्ने कुराले यो नारा सुरुवात गरिएको हो, र मलाई लाग्छ त्यो अभियान सुरु गर्दाखेरि हाम्रो अधिकांश सहभागीहरू जो हुनुहुन्थ्यो पुरुषहरू हुनुहुन्थ्यो, एउटा नोन पुरुषहरू नै हुन्थ्यो, मैले नामै लिँदाखेरि भीमार्जुन आचार्य, भोजराज पोखरेल, दिलभूषण पाठक, एउटा मैले खालि नाम लिएको अरू थुप्रै पनि थियो होइन फर्मर एम्बेसडर्सहरू, र उहाँहरूले सिग्नेचर पनि गर्नुभएको छ होइन, कि त्यो सिग्नेचरै हामीले स्टार्ट गरेको थियौँ होइन, सिग्नेचर पनि गर्नुपर्ने त होइन होइन, म भन्छु यस्तो गर्नुपर्ने होइन, तर एउटा इन्डिकेटिभ साङ्केतिक रूपमा हामीले त्यसरी एउटा प्रतिबद्धतालाई स्ट्रङ बनाउनलाई त्यो गरेका थियौँ। र मलाई अस्ति जनकपुरको सम्मेलनको म अलिकति चर्चा गर्न चाहेँ, जनकपुरको साहित्य सम्मेलनमा सुरुमा धेरै जसो त्यहाँ प्यानलहरू सबै पुरुषै पुरुष, विशेष गरेर राजनीतिको भविष्य र भविष्यको राजनीतिमा चाहिँ नि पुरुषै पुरुष प्यानल, र गगन थापा अर्को को भन्नुभयो मिश्र, रविन्द्र मिश्र कसैले सोधे, यङ हाम्रो कोहीले सोध्नु भएको रहेछ, सोद्धाखेरि उहाँहरूको हैसियतमा बोल्न सक्ने को छ त महिला भनेर पनि प्रश्न आयो अरे भनेर, त्यसलाई चुनौतीपूर्ण रूपमा अर्को महिलाको प्यानल पनि यहाँ नेपाल काठमाडौँमै सानो गरेको पनि थियो होइन, मैले यहाँ भन्न खोजेको तर त्यस्तो किसिमको प्यानलमा मलाई खुसी चाहिँ नि के लाग्यो भने हरि शर्माजी र अमित ढकालजीले आफ्नो सोसियल मिडियामै राखेर जनकपुरको कुन चाहिँ थुप्रै प्यानल थियो होइन,
धेरैवटा थियो
उहाँ धेरै प्यानलमा उहाँहरूले त्यहाँ पुरुष मात्र भावेर हामीले चाहिँ नि हट्यौँ भनेर गर्नुभएको थियो, क्या त्यस्तो प्रतिबद्धता हो, इट्स अ सिम्पल थिङ होइन, त्यति कुरा चाहिएको हो
भनेपछि वन्दनाजी, अब जस्तो दुई वर्ष अगाडिदेखि नै हामी जुन अभियानलाई दत्त चित्त भएर लागिरहनु भएको छ, लागिरहेका छौँ सबैजना, नो म्यानल, हाम्रो प्यानल इन्क्लुसिभ हुनुपर्छ भनेर प्रतिबद्धता सहित, कस्तो छ, केही सुधारहरू देखिएका छन् अथवा यो पछिल्लो जुन उदाहरण यहाँले नि भन्नुभयो त्यो उदाहरण हेर्दाखेरि अवस्था निराशाजनक छ, अझै पनि गर्नुपर्ने मान्छेले नै गरेका छैनन्?
हजुर, जुन तीव्र गतिमा सुधार हुनपर्ने हो हामीले अभियान चलाएको हिसाबले, मलाई अभियान चलाएँ भन्न नि लाज लागिरहेको छ, क्या खास अभियानै चलाउनु पर्ने आवश्यकता होइन भन्ने मेरो महसुस हो, तर मैले भने नि फिल गरेर केही न केही हल्ला चाहिँ गर्नुपर्ने रहेछ भनेर गरे हो, जुन तीव्र गतिले हुनपर्ने हो त्यो चाहिँ नि भएको छैन होइन, कतिपय अवस्थामा उच्च तहको सचेत पुरुषहरूले पनि त्यसलाई मनन गरिएको छैन, त्यो अफसोचको कुरा हो, तर कुनै पनि परिवर्तन भएको छैन चाहिँ नि होइन, भएको छ हुँदो रहेछ क्याम्पेनले भन्ने कुरा चाहिँ नि भएको छ, किनभने त्यसको त्यो हामीले क्याम्पेन गरेको एक महिनाभित्रमै कङ्ग्रेसले चाहिँ नि अब कतिको लागू गर्यो त्यो बेग्लै कुरा, संस्थागत रूपमा एउटा डिसिसन पनि ल्याएको थियो कि हामी चाहिँ नि अब यो पुरुष मात्र भएको उसलाई गर्दैनौँ हाम्रो पार्टीभित्र भन्ने कुरा, मलाई त्यो फर्स्ट डिसिसन त्यो आएको भएर त्यो पनि लाग्यो, हामीले चर्चा गरिरहेको थियौँ यो अभियान आएर हामीलाई झन् पहल भयो भन्ने कुरा आएको थियो, म हामीले नै गरेर भएको पनि नभनौँ, तर जे होस् देखिएको कुरा त्यो एउटा थियो, कतिपय म्यानलहरूमा कति मलाई पनि सोधिन्छ नि त होइन यो भन्दाखेरि मैले पनि कति सुझाव दिने गरेको छु, अनि सबैभन्दा आउने कुरा चाहिँ नि के भने महिलाहरू आउँदै आउँदैनन्, पाइँदै पाइँदैन, यो यो क्षेत्रमा महिलाको ज्ञानै छैन भन्ने कुरा चाहिँ नि सजिलैसँग आन्सर आउँछ, त्यो चाहिँ नि हाम्रो मानसिकता हो भन्छु कि माइन्डसेट, पहिले हामीले प्रिज्युम गरेर हुन्छौँ नि त्यसमा मैले मैलै छैन, अनि उही अघि भने जस्तो गगन थापा र रविन्द्र मिश्रसँग बोल्न सक्ने महिला को छ त भन्ने कुरा हो. छैनन् म भन्दिनँ, छन्, कहिलेकाहीँ होला तुलनात्मक रूपमा. उहाँहरू त अब त्यति अनुभवी भइसक्नुभयो, कतिवटा मञ्च पाइसक्नुभयो, कति ठाउँमा बोलिसक्नुभयो भनेपछि त्यही सरह त मौका त पाएको छैन महिलाहरूले. त्यो होला त्यतिसम्म लेभल, तर हामीले त्यो पनि एउटा हामीले अफर्मेटिभ एक्सन भन्छौँ नि, हामीले हेर्न पर्यो इनेबलिङ इन्भाइरोमेन्ट, होइन, एउटा एउटा सही वातावरण सृजना गरिदिन पर्यो जहाँ महिलाले धक मानेर उनी उसको धक हट्न पर्यो, डर हटाउने खालको वातावरण हुन पर्यो, र आएर आफूले व्यक्तिगत रूपमा अनुभव बटुलेको त कति छ कति, त्यो त्यो किसिमको अनुभवलाई सेयर गर्न सक्ने अरू वक्ताले पनि त्यो इनेबलिङ इन्भाइरोमेन्ट बनाउन पर्यो, आयोजकले पनि बनाउन पर्यो. र अधिकांश यस्तो मञ्चहरूमा आयोजक को हुन्छ भन्दा पुरुष हुन्छ. अनि सजिलो के एउटा इन्टरनेसनल स्टडीमा पनि के देखिया छ भने, अब तपाईँ पुरुष हुनु हो भने तपाईँले मञ्च बनाउँदाखेरि तपाईँले तपाईँलाई मोस्ट कम्फर्टेबल, अहिले कम्फर्टेबल भन्ने वर्ड त एकदम फेमस पनि भइरहेछ, होइन, मोस्ट कम्फर्टेबल के हो भने तपाईँले म जस्तै मान्छे खोज्नुहुन्छ नि त. मैले मेन्टर गर्नलाई पनि म जस्तै मान्छे खोज्छु नि त, होइन, भन्दाखेरि मलाई सजिलो भयो नि त, म रिलेट गर्न सक्छु नि. सो पुरुषहरू मात्र आयोजक हुँदाखेरि सजिलैसँग चाहिँ नि आफू जस्तै अरू पुरुषहरू खोज्नलाई सजिलो कम्फर्टेबल फिल हुँदो रहेछ. त्यो कम्फर्टेबल बक्सबाट बाहिर निक्लिन पऱ्यो कि, मलाई चाहिँ त्यो लाग्छ.
हामी कुराकानी गरिरहेका छौँ हाम्रा सार्वजनिक बहसहरू र सार्वजनिक सरोकारका जे जति गतिविधिहरू हुन्छन्, मञ्चहरू हुन्छन्, पब्लिकले हामीले चाहिँ धेरै कामहरू गरिरहेका हुन्छौँ, त्यो किन समावेशी हुनुपर्छ, किन हाम्रो समुदाय मैत्री हुनुपर्छ भन्ने विषयमा हामीसँग अतिथि हुनुहुन्छ वन्दना राणा. उहाँ महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि 1979 समिति छ, संयुक्त राष्ट्र सङ्घ अन्तर्गत त्यसको उपाध्यक्ष हुनुहुन्छ. त्यसै गरी प्रदीप परियार, उहाँ अध्यक्ष हुनुहुन्छ समता फाउन्डेसन नेपालको. एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति तपाईँ नेपाल चौतारी सुनिरहनु भएको छ. तपाईँ नेपाल चौतारीमा हाम्रो आजको अतिथिहरूसँग प्रश्न गर्न सक्नुहुन्छ, केही विचार राख्न सक्नुहुन्छ, छलफल गर्न सक्नुहुन्छ. त्यसको लागि म एकैछिन तपाईँलाई हाम्रो फोन नम्बरहरू सुनाउँछु.
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ. नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ. हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660134567 र 9805075008. यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन. साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ.
हजुर, यो कार्यक्रम तयार पार्ने सिलसिलामा जब विषयवस्तुको कुराकानी हुँदाखेरि मैले प्रदीपजीसँग पनि कुरा गरेका थिएँ र प्रदीपजीले भन्नुभएको थियो म यसको लागि सही वक्ता होइन, किनभने प्रदीपजीले अघि एउटा कुरा जसरी गर्नुभएको छ त्यो चाहिँ हाम्रो प्रवृत्ति पनि, हामी आम सञ्चार माध्यमको पत्रकारहरूको अथवा यो समाजका जो चाहिँ अलिकति नलेज उत्पादन गर्नलाई सहजीकरण गर्ने क्षेत्रहरूमा पनि के छ भने, अब उहाँले नि बोलेपछि सकिगयो नि त भन्ने आधारमा प्रदीपजी र मेरो त्यो विषयमा छलफल भएको थियो. मैले उहाँलाई भनेको थिएँ तपाईँले बोल्ने भन्दा तपाईँलाई समावेशी बनाउन भन्दा पनि यो विषय चाहिँ बुझाउनु जरुरी छ है, तपाईँले जति बुझाउन सक्नुहुन्छ अरूले त्यही किसिमले अहिले तत्कालै बुझाउनलाई चाहिँ समय लाग्ला अथवा मैले तत्काल नभेटौँला त्यो भन्ने मेरो कतै न कतै त्यो मनसाय थियो. त्यहाँनेरि मैले यो भन्न खोजेको फेरि अरू कोही पनि हुनुहुन्न भन्ने आशयले चाहिँ नबुझिदिनु होला, त्यो 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 पनि थिएन मेरो. तर मैले अब यहाँ यो अलिकति यसका फाइदाका कुराहरू, यो किन हुनुपर्छ, यसको महत्त्वको कुराहरूमा केन्द्रित भएर चाहिँ छलफल गर्न खोजेको. जब हामी यो समावेशी चरित्रका कुरा गर्छौँ कतिपय ठाउँमा चाहिँ अनुहार देखाइदिए भइहाल्छ नि भन्ने खालको एउटा मानसिकता हामीले पनि पाउँछौँ यो विभिन्न खालका छलफल फोरमहरूमा. अर्को विषयमा पनि समावेशीकरण हुनुपर्छ, विषयले पनि समेट्छ, होइन, अर्को जुन लिङ्ग भूगोलको आधारमा यो थुप्रै कुराहरू छन्. तर एउटा एकदमै आम नागरिकले बुझ्ने गरी जसले अहिले हामीलाई सुनिरहनु भएको छ, यस्ता फोरमहरू त काठमाडौँमा मात्र हुँदैनन्, छलफलहरू त सबैतिर हुन्छन्. भर्खरै जनकपुरमा एउटा चाहिँ 4-5 दिनको छलफल के अरे साहित्य महोत्सव चाहिँ सकिँदैछ. भोलि कि पर्सिदेखि सुर्खेतमा कर्णाली साहित्य महोत्सव भनेर चाहिँ सुरु हुँदैछ. यस्ता खालका जुन सङ्गठित रूपमा भएका चाहिँ लामा चाहिँ बहसका श्रृङ्खलाहरू छन्, तर नियमित रूपमा पनि हामीले केही न केही कार्यक्रमहरू गरिरहन्छौँ. त्यहाँ चाहिँ धेरै जसो पुरुष नै देखिन्छन्। अब अलिकति महत्त्वको कुरा बताइदिनु आम मान्छेले बुझ्ने, जसले हामीलाई देशभरि सुनिरहनु भएको छ। प्रदीपजी, समावेशी चरित्रको हाम्रो संरचना हुँदाका फाइदा के छन्?
धन्यवाद, तपाईँले पुरानो प्रसङ्ग भएको हाम्रो कुराकानी पनि ल्याउनु भयो। पहिलो कुरा त जनकपुरकै घटना योबाट सुरु गरौँ है। त जनकपुरमा दलितहरूको प्रतिनिधित्व कम थियो या थिँदै थिएन भन्ने जुन प्रश्न गर्थ्यो, यदि हामीले मधेसको कुराकानी गर्छौँ र यो प्रदेश नम्बर दुईको कुराकानी गर्छौँ र आठवटा जिल्लाको कुराकानी गर्छौँ भने त्यहाँ चाहिँ लगभग 19% दलितहरू छन्। यदि मधेसमा कार्यक्रम गरिन्छ, त्यत्रो 4 दिनको कार्यक्रम गरिन्छ भने मधेसी दलित महिलाको, अझ त्यहाँ पनि ट्रान्सजेन्डरको कुरा पनि भएन भनेदेखि चाहिँ त्यो कार्यक्रम साँच्चै भन्यो भने उनीहरूको मुक्ति बिना अथवा उनीहरूको सहभागिता बिना, त्यो जति नै ठुलो मान्छेहरू त्यहाँ लगेर कार्यक्रम गरे पनि दलितहरूको सहभागिता बिना र त्यति नै सङ्ख्यामा रहेको मुस्लिमहरूको सहभागिता बिना त्यो कार्यक्रम सफल भएको मानिँदैन। र त्यो अर्को कुरा के हो भन्दाखेरि चाहिँ त्यो कार्यक्रममा प्रदेश नम्बर दुईको र मधेसको दलितहरूले अपनत्व नै लिएनन् नि। किन लिएनन् भन्दाखेरि उनीहरूको आफ्नो सहभागिता नै त्यहाँ देखेनन्। त्यो कारणले गर्दा यदि सबैलाई अपनत्व दिने हो भनेदेखि, त्यो दिने र दिलाउने हो भनेदेखि चाहिँ त्यहाँ सहभागिता आवश्यक छ। त्यो कर्णालीको हुन गइरहेको उत्सवको कुरामा पनि हुन सक्छ, अरू थुप्रै कार्यक्रममा हुन सक्छ। धेरै मान्छेले के भन्छन् भनेदेखि चाहिँ बोल्ने मान्छे पाइँदैन, मान्छे नै छैनन्, कुरा गर्ने मान्छे पनि छैनन्। अघि पनि वन्दनाजीले भन्नुभयो कि त्यो हाम्रो सोच्ने तरिका नै त्यस्तो छ, त्यो कारणले गर्दाखेरि हामीले पाइरहेका छैनौँ। अलिकति खुला दिल दिमागले हामीले सोच्नु जरुरी छ। र अर्को फाइदाको कुराकानी गर्ने हो भनेदेखि, जब उनीहरूले त्यो समुदायले अपनत्व लिन्छ, त्यो कार्यक्रमको प्रसार प्रसार, त्यो कार्यक्रमको बारेमा त्यो समुदायले भन्न थाल्छ र त्यो विरोध गरिरहनु पर्ने अवस्था पनि त्यहाँ आउँदैन। त्यो कारणले पनि त्यो चाहिँ सहभागिता इन्स्योर गरियो भने, सहभागिता सुनिश्चितता गरियो भनेदेखि चाहिँ त्यसको फाइदा चाहिँ सबैले ओनरसिप लिने हुन्छ। अर्को कुरा के हुन्छ भन्दाखेरि चाहिँ जब समुदायले ओनरसिप लिन्छ, त्यसको दीर्घकालीन, त्यसको टिकाउ र त्यो सधैँभरि गर्नको लागि भोलि जनकपुर महोत्सव चाहिँ फर इक्जाम्पल चाहिँ कुनै व्यापारिक घरणाले या संस्थाले दिएन भने पनि त्यो समुदाय स्तरबाट पनि गर्न सकिन्छ त्यस्तो कामहरू, जुन कुरा चाहिँ अहिले हामीले गर्न सकिरहेको छैनौँ, त्योतर्फ पनि सोच्न सकिन्छ होला जस्तो मलाई लाग्छ। अर्को कुरा चाहिँ अब धेरै मान्छेले कार्यक्रम गर्दाखेरि के भन्छन् भने, अब तपाईँकै यो नेपाल चौतारीमा एकजना या दुईजना गेस्ट हुन्छ होला होइन, एकजना दुईजना हुँदाखेरि समय सधैँभरि समावेशी अनुहार त देखिन सक्दैन होला। तर हामी के गर्न सक्छौँ भन्दाखेरि चाहिँ, मैले कुनै अध्ययन अनुसन्धानदाताले चाहिँ यो नेपाल चौतारी भन्ने कार्यक्रम चाहिँ एक महिनामा को को गेस्ट ल्याउँदो रहेछ भनेर अध्ययन गर्न त सक्छ। त्यो एक महिनाको गेस्टहरूको लिस्ट हेर्दाखेरि कतिजना महिला हुन्छ, कतिजना दलित हुन्छ, कतिजना चाहिँ जनजाति हुन्छ, कतिजना ट्रान्सजेन्डर हुन्छ, कतिजना मुस्लिम हुन्छ, त्यो त देख्न सकिन्छ नि। धेरै मान्छेले के हुन्छ, एउटा कार्यक्रममा कसरी ल्याउन सकिन्छ सबैजना भन्ने हुन्छ। तर जनकपुर उत्सव त वर्षै पछि हुन्छ, हामी त्यसको अध्ययन गर्न सक्छौँ, कति लामो चाहिँ कार्यक्रम गरेछ, कतिजना वक्ता बोलाएछ, कतिजना एउटै समुदायको मान्छे बोलाएछ भनेर त हामी प्रश्नसँग अध्ययन गर्न सक्छौँ नि। त्यो कारणले गर्दा अहिले यो हामी फुत्किने यो सजिलो बाटो तिर लाग्ने भन्दा पनि साँच्चै नेपालको विविधता जुन छ त्यो झल्काउने प्रयास हाम्रो कार्यक्रमहरूमा गर्यो भने, नेपालकै विविधता हामीले जब झल्काउन सक्छौँ तब चाहिँ साँच्चै हो भने समावेशिताको कुराकानी गर्न चाहिँ हामी सक्षम हुन्छौँ जस्तो मलाई लाग्छ। यसका धेरै फाइदाहरू छन्, मैले यो केही फाइदाहरू मैले सेयर गरेँ।
भन्नजी, यसैमा जोडेर जब अलिकति यो संरचनागत विभेदका कुराहरू छन् होइन, चाहिँ वर्गको, लिङ्गको अथवा जात विशेषकै आधारमा आएर र त्यहीसँग जोडेर जे जति घटनाक्रमहरू हुन्छन्, जुन हिंसाहरू हुन्छ, यी सबै कुराहरूसँग यो जुन हाम्रो जुन इन्क्लुसिभ प्यानल अथवा नो म्यानलको सम्बन्ध छ बुझाइदिनु न।
अब यसमा अघि तपाईँको प्रश्नमा मैले राम्रोसँग जवाब पनि दिन क्यारे, मैले सुधार चाहिँ नि भएको छ है, केही दृष्टान्तहरू देखेको छ है, सुझाव माग्ने गरेको छ है प्यानल आयोजना गर्नेहरूले, र हामीले सुझाव दिएपछि समावेश पनि भएको छ, र महिलाकै विषयमा मात्र होइन अहिले अलिकति व्यापार, लगानी, विज्ञानको विषयमा पनि केही मात्रामा, र जुन अघिको प्यानलको कुरा गरेका थिएँ मैले हाम्रो रविन्द्र मिश्र र गगन थापाको, त्यसमा पनि पछि मैले देखेँ एउटा महिला नेत्री पनि हुनुहुन्थ्यो। भनेपछि यो हल्ला मचाएर न अहिले बिस्तारै पहल त भइरहेछ। तपाईँले भनेको अब जुन हिंसा, यो असमावेशीको कुराहरू, जसरी यसलाई चाहिँ कसरी प्रभाव पर्छ त एउटा पुरुष मात्रको मञ्चले या समावेशी मञ्चले भन्ने कुरामा चाहिँ नि, हामीले विशेष गरेर सार्वजनिक रूपमा बहस हुने नेतृत्व तहकै व्यक्तिहरू बोला हुन्छ नि, त्यसमा ज्ञान भएको भनौँ न, त्यसमा अध्ययन भएको व्यक्तिहरू बोलाइएको हुन्छ। यो सार्वजनिक रूपमा निरन्तर रूपमा हुने बहसले नै नीति निर्माणमा प्रभाव पार्ने हो। पछि ए यस्तो भनिएको थियो पेपरमा, यो लेखेको छ, यसरी चौतारीले यतिवटा बहस चलाएको थियो भनेर अध्ययन गरेर नै नीतिमा प्रभाव पर्ने हो नि त। र हामीले त्यस्तो सार्वजनिक बहसमा असमावेशी बनायौँ र त्यो विविधता, अघि प्रदीपजीले कुरा गर्नुभएको त्यो विविधतालाई झल्काएनौँ होइन, त्यो त्यो विविध ज्ञान जुन छ, एक थरीको मात्र ज्ञान लिएर त नीति बनाउन सकिँदैन होइन, त्यसले कसरी त्यो नीतिले चाहिने विभिन्न तह तबका विभिन्न समुदाय पछाडि पारिएका सबैको चाहिने कसरी प्रतिनिधित्व गर्छ भन्ने कुरा प्रतिनिधित्व नगरेपछि त्यसबाट बन्ने स्ट्राटेजिजहरू, नीतिहरू, एक्सन प्लानहरू, कानुनै भनौँ, त्यसमा पनि त्यही नै प्रभाव पर्ने गर्छ। त्यसकारण सार्वजनिक बहस समावेशी हुनु एकदमै आवश्यक छ। अब यो कुरा अन्तर्राष्ट्रिय जगतमा तपाईँले हेर्नुभयो भने युरोपियन कमिसनले धेरै जसो युरोपियन कन्ट्रीले यसलाई इन्स्टिट्युसनलाइजै गरिसक्यो, प्लेजै गरिसक्यो। मैले सुनेको स्विट्जरल्यान्डमा त कोही एम्बेसडर भएर जानुहुन्छ स्विजरल्यान्डमा भने उनीहरूले त्यो पहिले त्यो पनि प्लेज गर्नुपर्छ, अरे कमिट गर्नुपर्छ कि म कुनै म्यानलमा बस्दिनँ या म्यानल आयोजना गर्दिनँ भनेर। संयुक्त राष्ट्र सङ्घको हेडक्वार्टर भनौँ न न्युयोर्कको कुरा गरेँ भने 2018 म पनि त्यहाँ थिएँ, त्यो महासचिवले एउटा भाषण गर्नुभएको थियो हस्टोरीको आयोजन गर्दाखेरि, विमोचन गर्दाखेरि उहाँले भन्नुभएको थियो कि संयुक्त राष्ट्र सङ्घको यतिवटा डेलिगेसन आउँछन् मलाई भेट्न, अफसोच छ धेरै जस्तो 90% डेलिगेसन पुरुष मात्रको डेलिगेसन हुन्छ होइन, त्यसमा त मैले धेरै परिवर्तन गर्न सक्दैनौँ, हामीले आवाजै उठाउने हो, तर संयुक्त राष्ट्र सङ्घभित्रै चाहिने पनि अघि मैले भने जस्तो आफै हुन्छ भन्ठानेको हुँदैन रहेछ, डेलिबरेटै एफर्ट चाहियो मलाई यो बिल्डिङभित्र नो म्यानल्स भन्नको लागि पोलिसी नै बनाउन पर्यो। त्यस कारण कतिपय अवस्थामा चाहिँ नि मलाई लाग्छ रोल मोडल्स भएको व्यक्तिहरू, अब हेर्नु बिजनेस हाउसहरू हेर्नुहोस्, मेनली त बिजनेस हाउसहरू लगानी, उहाँहरूले पनि त्यो इन्स्टिट्युसनलाइज गर्न पर्यो नि, संस्थागत गर्न पर्यो नि। यो हामी सानो पहल हो जस्तो लाग्छ मलाई, क्या यो धेरै ठुलो पहल पनि होइन, एउटा सानो पहल हो, इगो इगोलाई चाहिँ नि अलिकति कम गर्न पर्यो। अब हुन्छ नि म यत्रो तहको मान्छे, अर्को मान्छे को बोलाउनु भएको छ बोल्नलाई, ए ल भइगयो म त बस्दिनँ, त्यो होइन, हाइराकी सोच्न भएन नि होइन। यसमा त हामीले सबैको कुरा सुन्न पर्यो, असल नेतृत्व भने त त्यो पो हो जस्तो मलाई लाग्छ, त्यो किसिमको हाइराकी छ के, कहाँ वुमेनलाई ल्याउने, भर्खर एक दुई वर्ष भयो काम गरेको, यस्तो किसिमको प्रतिक्रियाहरू। त्यस कारण यसलाई संस्थागत रूपमा संस्थाहरूले यसलाई अवलम्बन गर्नपर्ने आवश्यक रहेछ। सोचेको थिएँ आफै हुन्छ भनेर, तर हामी जति यो वर्षौँदेखिको यो पितृसत्तात्मक सोचले गर्दा हामीले कुनै न कुनै रूपमा संस्थागत रूपमालाई नै यसलाई इन्स्टिट्युसन गर्दै लग्यौँ भने धेरै ठुलो परिवर्तन आउँछ। हेर्दा सानो लगानी छ, धेरै ठुलो परिवर्तन बन्ने कार्यक्रम, बन्ने नीति, बन्ने कानुन मा समावेशी भएपछि त्यो आफै सबै प्रतिनिधित्व हुँदै जान्छ र हिंसा पनि कम हुन्छ, हामी आफै पनि समावेशी हुन्छ।
भनेपछि यो कानुनले मात्र गर्छ कि, अथवा यो कानुन र तपाईँले मान्छेको व्यवहार र सोचको कुरा गर्नुभयो भने कुन चाहिँ महत्त्वपूर्ण छ हामीले चाहिँ यो 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 परिवर्तनहरू
म आफू चाहिँ नि यो मानसिकता परिवर्तन हुनुपर्छ भन्नेमा धेरै ठुलो विश्वास गर्छु, किनभने हामीलाई थाहा छ कतिपय अवस्थामा कानुन, म आफै पनि कति लगा समय दिएँ भनौँ न कानुन बनाउनलाई वकालत गर्नको लागि, र कतिपय महिलाहरूले म एउटा सम्झिन्छु 2010 जस्तो लाग्छ हाम्रो नेपालगञ्जको स्थानीय सञ्जाल बनाउनुहुन्छौँ क्या हामीले महिलाहरूको, भर्खरै त्यो घरेलु हिंसा कानुन पारित भएको थियो, अनि हाम्रो त्यो सञ्जालको महिला जसलाई घरेलु हिंसाको कानुनको हामीले ओरिएन्टेसन, उहाँलाई धेरै ज्ञान थियो, सबै चिज थियो, त्यो यो घरेलु हिंसाकै कानुन गर्दा उसले के भन्यो भने, म्याडम मलाई त यो कानुनको बारेमा सबै थाहा छ, हिंसा भयो भने कहाँ उजुरी गर्ने पनि थाहा छ, कसरी एफआइआर दर्ता गर्ने पनि थाहा छ, तर म आफै हिंसा भएको सम्बन्धमा छु तर म निक्लिन सकेको छैन, किनभने मलाई एक त त्यो कानुनमा विश्वास छैन, के गरी विश्वासै भयो भने पनि कति लामो प्रक्रिया लाग्ने हो, लगानी गर्न पर्यो, मसँग फन्ड छैन, समय छैन, त्यो दुई वर्ष एक वर्ष तिन वर्ष लागुन्जेलसम्म मलाई हेर्ने सोसाइटीको दृष्टिकोण नकारात्मक हुन्छ, मैले अलिअलि मेरो माइत पनि धनी छैन, मलाई माइतले पनि राख्दैनन्, मेरो श्रीमानसँग त्यसै पनि झगडा हुने भइहाल्यो, अलिकति खान दिएको र बच्चा हेरेको पनि त्यो पनि मैले नपाउने हुन्छु, त्यस कारण कानुनले मलाई के दिन्छ, खास त केही दिँदैन, मलाई थाहा छ कानुन तर दिँदैन रहेछ केही पनि। तपाईँले त हाम्रो घर घरको पुरुषहरूको मानसिकतामा परिवर्तन ल्याउनुहोस् न, व्यवहारमा परिवर्तन ल्याउनुहोस् न, अनि बल्ल हुन्छ होला, भने भने साँच्चीकै कुरा मलाई मैले त्यो त्यसपछिको मैले मेरो मेन इन्गेज प्रोग्रामहरू चाहिँ त्यसपछि गरेको हुँ र कानुन मात्र भएर हुँदैन होइन कानुन सँगसँगै मानसिकतामा कति कानुन छाउपडीको कानुन आइसकेका छ अझ छाउपडी अभ्यास गर्नेहरूले गरि नै रहेका छन् त्यस कारण कानुन सँगसँगै चाहिँ नि हामीले समुदायमा त्यो स्वामित्व लिने भन्छ अपनत्व लिने त्यो अघि प्रदीपजीले भन्नुभयो नि त्यहीको समुदायले त्यसलाई अपनत्व लिए पो भोलि केही पनि नभइकन पनि त्यो निरन्तर रूपमा अगाडि बढ्छ तर कसैले आएर छस्स एक दिन गरिदिएर त त्यो त हुँदैन त्यस कारण हामीले चाहिँ नि मलाई लाग्छ घर घरमा विशेष गरेर युवाहरू है अहिले त मेरो टार्गेटै युवाहरू छ युवाहरूलाई कसरी संलग्न बनाउने युवाहरूले पढ्ने पाठ्यक्रममा हामीले कसरी परिवर्तन ल्याउने विद्यालयहरूमा शिक्षक शिक्षिकासँग कसरी पहुँच गर्ने किन अहिले जसको माइन्डसेट यति धेरै इम्बेडेड भइसक्यो त्यसलाई परिवर्तन गर्न धेरै ठुलो लगानी लाग्छ अलि असम्भव पनि हुन सक्छ तर अब अब आउने पिँढीलाई त हामीले परिवर्तन गर्न सक्छौँ नि त्यो मानसिकतालाई
हजुर प्रदीपजी अब यो सबै कुरा गर्दा एउटा नि वृहत एउटा ठुलो चित्रमा हेर्दाखेरि समग्र समाज समावेशी हुनुपर्छ समावेशिताको मर्म के हो भनेर तपाईँले छलफलको सुरुवात पनि गर्नुभएको थियो जुन किसिमको समावेशी राज्य बनाउन हामीले प्रयास गरिरहेका थियौँ त्यो झन्झन खण्डित खण्डित भइरहेछ र यी साना साना कुराहरू चाहिँ प्रतिनिधित्व उदाहरणको रूपमा देखिया छन् साना भनेको चाहिँ त्यस्ता खालका चाहिँ कुनै पनि मञ्चहरू होइन साना ठुला सबै खालको ठाउँ होस् अथवा हामीले चाहिँ लेख्ने ठाउँ होस् अथवा हामीले चाहिँ कुनै विचार दिने ठाउँहरू हुन् होइन नीतिलाई लागू गर्ने ठाउँहरू हुन् यी सबै कुराहरू चाहिँ जुन स्पिरिटमा हामीले संविधानमा लेख्यौँ जुन तरिकाले हामी एउटा चाहिँ समावेशी राज्यको कल्पना गऱ्यौँ त्यो देखिँदैन अहिले भनेपछि समस्या कहाँनिर छ त अझै पनि
मुख्य कुरा चाहिँ के हो भने एकजना विद्वान भारतीय संविधान निर्माता अम्बेडकरले के भन्नुभएको छ भने हामीले जतिसुकै राम्रो संविधान या कानुन बनाऊ तर त्यो कानुन बनाउने तहमा बनाए तापनि कानुन कार्यान्वयन गर्ने तहमा पनि समावेशिता हुँदैन भने विविधता हुँदैन भने त्यो कानुन कार्यान्वयन हुन सक्दैन भनेर उहाँले भन्नुभएको थियो त्यो भन्नुको अर्थ के हो भने जबसम्म कानुन जतिसुकै राम्रो भए पनि कानुनलाई कार्यान्वयन गर्ने निकायमा बस्ने मान्छेहरूको मानसिकता परिवर्तन हुनु पर्यो र सँगसँगै त्यहाँ विविधताको झल्को हुनु पर्यो देश संसारको झल्को हुनु पर्यो जबसम्म राज्यमा त्यो देश संसारको विविधताको झल्को हुँदैन तबसम्म चाहिँ यो हामीले जति नै कुरा गरे पनि जति नै अहिले राम्रो कानुन बनाए पनि त्यो लागू हुन सक्दैन तर अब यो सानो सानो स्टेपहरू चाहिँ हामीले समाज परिवर्तनको लागि गर्न सक्छौँ त्यसको लागि 62-63 जुन आन्दोलन भयो त्यसपछि 2064 साउन 23 गते नेपालमा एक खालको यो समावेशितालाई उजागर गर्ने चाहिँ यो नेपाल सरकारको निजामती सेवाको यो ऐन चाहिँ संशोधन भयो र अहिले निजामती सेवामा चाहिँ थुप्रै हामीले चाहिँ समावेशिता भएको देख्ने र केही नयाँ अनुहारहरू आएको देख्ने गर्छौँ र जब 62-63 आन्दोलनपछि यो परिवर्तनलाई संस्थागत गर्ने काममा जब ढिलो हुँदै गयो र दोस्रो संविधान सभासम्म आइपुग्दा केही अझै यो संविधानमा मधेसको कुरा सुनिएन अरू सीमान्तकृत समुदायको कुरा सुनिएन र बिस्तारै चाहिँ त्यो आन्दोलनको रापताप सिरिँदै गएपछि यो कुरा पनि ओझेलमा परेको हो कि जस्तो लाग्छ धेरै मान्छेले के भन्ने गर्दछन् भने विकास समृद्धि भएपछि यो सबै कुरा सकिन्छ भनेर भन्नु भन्छन् तर हामीले रुकुम जस्तो घटना त हाम्रै कालमा देख्यौँ होइन अङ्गिरा पासीको घटना भन्नुहोस् अहिले भर्खरै चाहिँ यो बैतडीमा भएको घटना भन्नुहोस् यो घटनाहरू त घटि नै रहेछन् कानुन पनि छ कार्यान्वयन गर्ने निकाय पनि छ तर यस्तो घटनाहरू त घटिरहेछन् भनेपछि समाज परिवर्तनमा हामीले अझै योगदान गर्न सकिरहेछौँ खालि कानुन बनाएको छ भनेर मात्रै चाहिँ पुग्छ जस्तो मलाई लागेन तर सानो सानो स्टेपहरू हामीले चाल्ने हो जुन कुरा म्यानलको कुरा आयो अझै पनि जस्तो बहसहरू आइसकेपछि यो मञ्चहरूबाट चाहिँ वक्ताहरू फेर्ने कुरा छ त्यो आयोजना गर्ने त्यो आयोजकहरूले नै अब चाहिँ सोच्नुपर्छ जस्तो मलाई लाग्छ र मैले अघि पनि भन्छु र फेरि पनि दोहोऱ्याउँछु कि कानुन कार्यान्वयन गर्ने निकायमा पनि विविधता हुनु जरुरी छ त्यो विविधता चाहिँ हाम्रो देश संसारको विविधता हाम्रो राज्यमा छैन त्यस मूल जड र मूल समस्या भनेको चाहिँ त्यहाँनिर देख्छु म
हामी छलफलको अन्त्यतिर आइसकेका छौँ र फेसबुकमा एउटा कमेन्ट म्यासेजको रूपमा आएको छ यो चाहिँ म सुनाउँछु उहाँको विचार पनि हो र यसमा हामी केही आफ्नो कुरा राख्न सक्छौँ यो चाहिँ वन्दनाजीले पनि आफ्नो केही कुरा भन्न सक्नुहुन्छ यसमा सङ्घर्ष पन्तजीले लेख्नु भएको छ यो नेपाल चौतारी सुनिरहेको छु म्यानल र प्यानलको सुरुवात पहिले डाक्टर अर्चना थापाले आह्वान कार्यक्रम चलाएर गर्नुभएको थियो अर्को चाहिँ राजधानीमा यो नारा सुरु हुनुभन्दा अगाडि पोखरामा आमा समूहले महिला महिला वक्ता नभएको भनी एउटा व्यापारिक संस्थाको कार्यक्रम बहिष्कार गरेका थिए। मञ्चमा आसीन सबै पुरुषहरू मात्रै देखेर उनीहरूले भइहाल्यो, हामी सहभागीका रूपमा कार्यक्रमको शोभा नबनाऊ भनी सभास्थल छोडेर हिँडेका थिए र सामाजिक सञ्जालमा पनि यो कुराहरू हिजो आज प्रशस्त रूपमा बहस हुन्छन् भनेर उहाँले आफ्नो विचार लेख्नु भएको छ। यसमा वन्दनाजी केही भन्नुहुन्छ? यो यो जुन किनभने समाज कसरी सचेत भइरहेछ भन्ने खालका कुराहरूमा एउटा यो उदाहरण पनि हो उहाँको विचार।
हजुर, होइन, उहाँलाई उहाँले जुन कमेन्ट गर्नुभयो त्यसको लागि धन्यवाद दिन चाहन्छु। पहल सबैतिरबाट हुनुपर्छ, होइन, सबैले आफ्नो आफ्नो तहले पहल गर्ने हो, कसैले कुन तरिकाले गर्छ, कसैले कुन तरिकाले गर्छ, तर हाम्रो सोच एउटै हुनपर्छ, हाम्रो मिसन एउटै हुनपर्छ। अब हामीले कुनै पनि पुरुष मात्र भएको मञ्चमा त्यो अनकम्फर्टेबल फिल गर्न पर्यो भन्ने कुरा मेरो चाहिँ नि मुख्य त्यो सन्देश। त्यो तपाईँले चौतारीबाट गर्नुहुन्छ कि प्रदीपजीले आफ्नो तरिकाले गर्नुहुन्छ कि हामीले अलिअलि हल्लामा चाहेँ त्यसलाई निरन्तरता दिन आवश्यक छ। एक दिन हल्लामा चाहेर मात्र पनि हुँदैन, होइन, एउटा त्यसले केही पहुँच हुन्छ कि भन्ने किसिमले गऱ्यौँ। अहिले युवाहरूले पनि स्टार्ट गरिरहेछ, मलाई त्यो खुसी लागेछ है। मैले आफैले गर्नुपर्छ भन्ने पनि छैन, एउटा त्यो बेलामा गरियो तर त्यसको त्यो कुरालाई लिएर अहिले युवाहरूले चाहिँ नि धेरै मञ्चहरू गरिराख्नु भएको छ, त्यसको पहल गरिराख्नु भएको छ। हामीले सबै आफ्नो आफ्नो ठाउँबाट यो प्रयास गर्ने हो, विशेष गरेर यो अलिकति पुरुष मात्रको मञ्चसँग लक्षित भएको कुराले गर्दाखेरि पुरुषहरूले चाहिँ नि सचेत पुरुष, फेरि पनि म भन्छु विकासमा लागेका पुरुष, ज्ञान भएका पुरुष, होइन, त्यो 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 उच्च तहमा भएका शक्ति भएका पुरुषहरू, नेतृत्व तहमा भएको पुरुषहरूले यसलाई पहल गरिदियो भने अरू रोल मोडल्सहरू सजिलैसँग आउँछन् भन्ने जस्तो मलाई लाग्छ।
हस्, यहाँको विचार र एकदमै महत्त्वपूर्ण समय र यो महत्त्वपूर्ण सवालमा आफ्नो विचार राखिदिनु भयो र यो किन हाम्रो समावेशी हुनुपर्छ, पुरुष मात्र भएका मञ्चहरू किन बहिष्कार गर्नुपर्छ, हस्तक्षेप किन गर्नुपर्छ भन्ने विषयमा चाहिँ एकदमै धेरैले थाहा पाउनुपर्ने, बुझ्नुपर्ने र यो अन्तर्राष्ट्रिय नारी दिवसको पूर्व सन्ध्यामा यस्ता खालका छलफल अलिक बढी घनीभूत हुन्छन् तर यो सधैँ हुनुपर्छ भन्ने कुराहरूमा केन्द्रित रहेर आफ्ना कुरा राखिदिनु भयो। वन्दनाजी धेरै धेरै धन्यवाद यहाँलाई समय र विचारको लागि।
धन्यवाद, नमस्कार।
हामी नेपाल चौतारी सुनिरहनु भएका नेपाल चौतारीबाट बोलिरहेका छौँ र नेपाल चौतारीमा आज हामीले कुराकानी गरिरहेका छौँ यो हाम्रो समाज कसरी समावेशी हुन्छ भनेर। प्रदीपजी, अब म यो जानुभन्दा अगाडि तपाईँलाई एउटा अन्तिम प्रश्न मेरो चाहिँ, अझै पनि हामीले कुन कुन ठाउँ त्यस्ता छन् जहाँ हामी निरन्तर रूपमा यस्ता खालका सवालमा चाहिँ छलफल गर्नुपर्छ जसले गर्दा समाज चाहिँ समावेशी हुन्छ र त्यो समावेशी समाजको प्रतिबिम्ब चाहिँ व्यवहारमा देखिन्छ?
पहिलो कुरा त अघि पनि मैले भनेको छु, राज्यमा हुनु पर्यो समावेशता। दोस्रो, जसले यो म चाहिँ एकदमै राम्रो काम गरिरहेको छु नागरिक समाज भन्ने, तपाईँ हामी यो समाज परिवर्तनको लागिका भन्ने र पत्रकारहरू जसले चाहिँ समाज परिवर्तनको लागि काम गरिरहेछौँ भन्ने, उनीहरूले चाहिँ एकचोटि हामी सोच्नु पर्यो कि सेम मान्छे उही मान्छे बोलाएर उही कुरा सधैँभरि दोहोऱ्याउने भन्दा नयाँ मान्छेहरू कसरी ल्याउने भन्ने कुरा गर्नु जरुरी छ होला। तेस्रो कुरा चाहिँ जो मान्छेले यो सधैँभरि प्लेटफर्म पाइरहनु भएको छ उहाँहरूले पनि सोच्नु पर्यो कि मैले साँच्चैभरि यो ओगटेर बसेको छु कि भनेर उहाँहरूले पनि सोच्नु जरुरी छ। र उहाँहरूले पनि के गर्नु पर्यो भने छोड्ने कुरामा विश्वास गर्नु पर्यो र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कुरामा विश्वास गर्नु पर्यो। त्यो भयो भनेदेखि चाहिँ समावेशी हुन्छ होला। अघि चाहिँ वन्दनाजीले भन्नुभयो म्यानलको कुरा, म चाहिँ त्यो म्यानलमा थपेर के भन्छु भन्दाखेरि चाहिँ यो म्यानल मात्र होइन, अब त्यो प्यानलमा चाहिँ कसरी सक्यो भन्दा बढी समावेशी बनाउने, महिला त हुनु जरुरी छँदैछ, त्यसमा चाहिँ थप अरू समावेशिता पनि ल्याउन सकिन्छ कि भनेर हेर्नु जरुरी छ। तपाईँलाई म छोटोमा एउटा कुरा भन्छु कि हामीले रुकुम घटना चाहिँ भइसकेपछि दलित लाइफ म्याटर भनेर एउटा अभियान सञ्चालन गर्यो, त्यो अभियान सञ्चालन गर्दाखेरि पनि केही मान्छेहरूले चाहिँ अल लाइफ म्याटर भन्ने चाहिँ कुराहरू गर्नुभएको थियो। हामीले दलित लाइफ म्याटर सञ्चालन गर्नु या अभियान चलाउनु भनेको चाहिँ अरू लाइफको म्याटर गर्नु नगर्नु त होइन नि, तर हामीले के बुझ्नु जरुरी छ भने सीमान्तकृत समुदाय जसमाथि चाहिँ अहिले यो विभेद अन्याय भइरहेको छ उनीहरूलाई ल्याउनको लागि चाहिँ जसले अहिले पाइरहनु भएको छ अलिकति यो छोड्ने कुरामा विश्वास गर्यो भने पनि यो चाहिँ अलिकति यो समावेशी तर्फ चाहिँ उन्मुख हुन्छ। मूलभूत रूपमा भन्ने हो भने चाहिँ राज्यको चरित्र बदल्नमा हामीले थप काम गर्नुपर्छ जस्तो मलाई लाग्छ।
भनेपछि अब यो म्यानल नो म्यानल मात्रै भन्नुभन्दा पनि समग्र समाजको प्रतिबिम्ब चाहिँ हाम्रा सार्वजनिक बहसहरू र मञ्चहरूमा देखिनु पर्यो।
सकेसम्म देखिनु पर्यो। मैले अघि पनि भनेको सबै ठाउँमा नहुन सक्छ, तर त्यो दृष्टिकोण राखेर चाहिँ हामीले कार्यक्रमहरू बनाउनु पर्यो, जसले गर्दाखेरि चाहिँ साँच्चै विविधता चाहिँ छल्किन्छ। खालि त्यो देखाउनको लागि मात्रै देखाउने भन्दा पनि त्यो देखाउन सँगसँगै साँच्चै मनबाट चाहिँ यो काम गरेको गर्ने हो भनेदेखि चाहिँ त्यो आवश्यक छ। मैले अघि नेपाल चौतारीकै उदाहरण दिएँ, एउटा मात्रै कार्यक्रममा एकजना ल्याउनु परेको छ भने त एकजना मात्रै आउँछ, तर त्यो समग्र तपाईँको कार्यक्रम हेऱ्यो र एक महिनाको मात्रै अध्ययन गर्यो भने त तपाईँले के गर्नुहुन्छ भने त देखिन्छ नि। त्यो भएको कारणले एउटा मैले गर्दाखेरि त के हुन्छ र भनेर त्यसरी सोच्नु भन्दा पनि मैले गर्दाखेरि चाहिँ यो हुन्छ भनेदेखि अर्कोले पनि फेरि त्यही भनेर सोच्छ नि त। हामी सबैले त्यसरी सोच्दाखेरि चाहिँ समावेशी हुँदैन। त्यो भएको कारणले हामी प्रत्येक मान्छेले, हामीले प्रत्येक संस्थाले या यो पत्रकारितामा काम गर्ने साथीहरू सबैजनाले चाहिँ सोच्नु जरुरी छ कि यो कसरी समावेशिता बनाउन सकिन्छ भन्यो भने चाहिँ वास्तवमा समावेशी हुन्छ।
प्रदीपजी धेरै धेरै धन्यवाद आफ्नो अमूल्य विचार र जुन हामीले महत्त्वपूर्ण छलफल गऱ्यौँ महत्त्वपूर्ण विषयमा, र हामी यो किसिमको परिवर्तन आगामी दिनहरूमा हाम्रा सार्वजनिक मञ्चहरूमा देख्न पाऊँ अपेक्षा गरौँ। धेरै धेरै धन्यवाद महत्त्वपूर्ण विचार र समयको लागि।
तपाईँलाई पनि विनयजी धेरै धेरै धन्यवाद यो महत्त्वपूर्ण विषय उठाउनु भयो र सँगसँगै अब नारी दिवसको पनि सबैजनालाई शुभकामना दिन चाहन्छु। थ्याङ्क यू सो मच।
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ र नेपाल चौतारीमा आज हामीले कुराकानी गर्यौं हाम्रो सार्वजनिक सवालहरू, सार्वजनिक बहसहरू, सार्वजनिक सरोकारका मुद्दाहरू, खपत हुने मञ्चहरू किन समावेशी हुनुपर्छ र कसरी समावेशी बनाउन सकिन्छ भन्ने कुरामा हामीले आज कुराकानी गर्यौँ। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि शिर अन्तर्गत त्यसको उपाध्यक्ष हुनुहुन्छ वन्दना राणा उहाँसँग, र समता फाउन्डेसन नेपालका अध्यक्ष प्रदीप परियारसँग तपाईँ नेपाल चौतारी सुनिरहनु भएको छ।
1660-01-360-40 98-015-71-2-36 1660-01
के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छस् के हो?
प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
हाँ? के प्रश्न? कस्ता प्रश्न? अनि किन तपाईलाई नै सोध्ने?
COVID-19 महामारीका बारे तपाईलाई कस्तो सूचना आवश्यक छ?
सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 1660-01-360-40 र एनसेल प्रयोगकर्ताले 98-015-71-236 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
साथै तपाईँ लैङ्गिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौँ।
फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन।
फोन नम्बर फेरि एकपटक 1660-01-360-40 तथा 98-015-71-236।
हजुर, नेपाल चौतारी आजलाई यति नै। नेपाल चौतारीमा भोलि फेरि हामी अर्को नयाँ विषयमा अतिथिहरूसहित उपस्थित हुनेछौँ। नेपाल चौतारी उत्पादन समूहका सबै सहकर्मीहरू र हाम्रो कार्यक्रमलाई साङ्केतिक भाषामा प्रसारण गर्न सहयोग गर्ने स्मृति योगीजी लगायत सबैलाई धेरै धेरै धन्यवाद दिँदै म विनय पनि भोलिसम्मको लागि बिदा माग्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।